बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है आलमी इदारों में फ़लस्तीन की रुकनियत और नाम नहाद अमन मुज़ाकरात। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ। जी नाज़रीन, जैसा कि आप जानते हैं फ़लस्तीनी अथार्टी के सदर महमूद अब्बास ने मंगल 1 अप्रैल को अक़वामे मुत्तहिदा के 15 ज़ैली इदारों में फ़लस्तीन की रुकनियत की दरख्वास्त पर दस्तखत कर दिए, जिस पर अमरीका और ग़ासिब सहूनी हुकूमत में काफ़ी बरहमी पाई जाती है। अमरीका इस पर इस हद तक बनगेख्ता हुआ कि अमरीकी वज़ीर ख़ारजा जॉन कैरी, जो मकबूज़ा फ़लस्तीन के दौरे पर थे और महमूद अब्बास से मुलाकात उनके प्रोग्राम में शामिल थी, अपना दौरा अधूरा छोड़ के महमूद अब्बास से मिले बगैर ही चले गए। इसी के साथ गासिब सहूनी हुकूमत ने भी फ़लस्तीनी अथार्टी के सदर से कहा है कि आलमी इदारों में रुकनियत के फैसले से मुनसरिफ हो जाए। अमरीकी वज़ीर ख़ारजा जॉन कैरी ने बुध की रात महमूद अब्बास से टेलीफोन पर गुफ्तगू की और उनसे नाम नहाद अमन मुज़ाकरात जारी रखने और बैन अल-अक़वामी इदारों में रुकनियत का फ़ैसला वापस लेने का मुतालबा किया है। फ़लस्तीनी अथार्टी ने वादा किया था कि जुलाई 2013 में शुरू होने वाले नाम नहाद अमन मुज़ाकरात को आगे बढ़ाने के लिए आर्जी तौर पर 9 महीने तक आलमी इदारों में रुकनियत की दरख्वास्त नहीं दी जाएगी। इसके बदले में गासिब सहूनी हुकूमत ने 104 फ़लस्तीनी कैदियों को आज़ाद करने का वादा किया था, लेकिन तल अबीब ने 26 फ़लस्तीनी कैदियों पर मुश्तमिल आखिरी कैदियों के दस्ते को रिहा करने से इनकार कर दिया, जिसके बाद महमूद अब्बास ने 15 आलमी इदारों में फ़लस्तीन की रुकनियत की दरख्वास्त देने का फ़ैसला किया। आज के प्रोग्राम में हम पहले इस दरख्वास्त के बारे में गुफ्तगू करेंगे कि आलमी इदारों में फ़लस्तीन की रुकनियत की दरख्वास्त से क्या असरात मुरतब हो सकते हैं, फ़लस्तीनी अथार्टी की इन दरख्वास्तों की मंजूरी और आलमी इदारों में फ़लस्तीन की रुकनियत का कितना इम्कान है, इसका भी आज के प्रोग्राम में जायज़ा लिया जाएगा। अमरीका और गासिब सहूनी हुकूमत की जानिब से आलमी इदारों में फ़लस्तीन की रुकनियत की मुखालिफत के असबाब पर भी गुफ्तगू होगी। सहूनी हुकूमत ने कहा है कि अगर फ़लस्तीनी अथार्टी ने अपने फ़ैसले से इंसराफ न किया तो 1993 का ओस्लो मुआहदा मनसूख कर दिया जाएगा। इस हवाले से हम इस बात का जायज़ा लेंगे कि ओस्लो मुआहदे से फ़लस्तीनियों को ज़्यादा फ़ायदा हासिल हुआ है या सहूनी हुकूमत को, और इसके साथ ही इस बात पर भी गुफ्तगू होगी कि ख़ुद सहूनी हुकूमत ने ओस्लो मुआहदे की कितनी पाबंदी की है। लेकिन पहले हमारी रिपोर्ट।
सहूनी हुकूमत और फिलिस्तीनी इंतजामिया के दरमियान अमरीका की सरपरस्ती में होने वाले नाम नहाद अमन मुज़ाकरात तातुल का शिकार हो गए हैं और अमरीका मुज़ाकरात को दोबारा बहाल करने की कोशिशों में मसरूफ है। ये मुज़ाकरात अगस्त 2013 में शुरू हुए थे और 29 अप्रैल 2014 को मुज़ाकरात की तकमील की डेडलाइन मुय्यन की गई थी। फिलिस्तीनी इंतजामिया मुज़ाकरात की मेज़ पर इस शर्त पर आई थी कि इसराइल मुज़ाकरात की मुद्दत के दौरान उन 104 कैदियों को रिहा करे जो तवील अरसे से सहूनी हुकूमत के उकूबत खानों में महसूर हैं। इसराइल ने मुज़ाकरात के दौरान 3 बार में 78 कैदियों को रिहा किया, लेकिन आखिरी 26 कैदियों को रिहा करने से उसने इनकार कर दिया। इसराइल ने ये शर्त आयद कर दी कि ये 26 कैदी इस शर्त पर आज़ाद होंगे कि फिलिस्तीनी इंतजामिया 29 अप्रैल के बाद भी मुज़ाकरात को जारी रखने पर अपनी रजामंदी जाहिर करे। इसराइल की इस अय्यारी पर, जो नई बात नहीं है, फिलिस्तीनी इंतजामिया के सरबराह महमूद अब्बास ने एतराज करते हुए 15 आलमी इदारों में फिलिस्तीन की रुकनियत की दरख्वास्तों पर दस्तखत कर दिए और ये दरख्वास्तें मुतल्लिका इदारों को सौंप दी गईं। फिलिस्तीनी अथॉरिटी ने इस बात पर इत्तेफाक किया था कि वो अगस्त 2013 से शुरू होने वाले मुज़ाकराती अमल के दौरान आलमी इदारों में रुकनियत के लिए और इसराइल के खिलाफ कोई दरख्वास्त दायर नहीं करेगी। उधर इसराइल की वजीर इंसाफ और सीनियर मुज़ाकरातकार जीपी लिवनी के तर्जुमान ने जुमेरात को कहा कि इसराइली हुकूमत कैदियों की रिहाई को हतमी शक्ल दे रही थी, लेकिन फिलिस्तीनी अथॉरिटी के सरबराह महमूद अब्बास ने 15 आलमी इदारों में रुकनियत के खत पर दस्तखत कर दिए, जबकि महमूद अब्बास का कहना है कि उन्होंने ये कदम इसराइल की जानिब से मुकर्रा वक्त पर कैदियों को रिहा न करने के बाद उठाया है। दरअसल अमरीकी वजीर खारजा जॉन कैरी ने خود مختار فلسطینی انتظامیہ کے سربراہ محمود عباس سے ٹیلی فون پر بات کی اور نام نہاد امن مذاکرات کا سلسلہ جاری رکھنے کا مطالبہ کیا۔ امریکہ جن مذاکرات کو امن کے عمل کا نام دے رہا ہے وہ در حقیقت فلسطینیوں کے ساتھ بہت بڑی زیادتی ہے۔ امریکی وزیر خارجہ جان کیری نے جن مذاکرات کا آغاز اگست 2013 میں کروایا اس میں حتمی سرحدوں کے تعین، سیکیورٹی، بیت المقدس اور فلسطینی پناہ گزینوں کا مسئلہ شامل تھا۔ اسے فائنل اسٹیٹس ایگریمنٹ کا نام دیا گیا، لیکن جب اس سلسلے میں مشکلات پیش آئیں تو جان کیری فریم ورک ایگریمنٹ کے نام سے ایک نیا لائحہ عمل لے کر آئے، جس میں انہوں نے دونوں فریقوں کے مستقبل کے مذاکرات کے لیے کچھ بنیادی اصولوں کا تعین کر دیا۔ ادھر اسرائیلی کابینہ نے امریکہ کی کوششوں کے عین مخالف سمت میں قدم اٹھائے۔ دسمبر 2013 میں اسرائیلی وزراء نے 3-8 ووٹوں سے وادی اردن کو اسرائیل میں ضم کر دینے کی قرارداد پاس کی، اور نئے سال میں غرب اردن کے علاقے میں مزید 2553 یہودی مکانات تعمیر کرنے کا اعلان کیا۔ یہ ایسی قرارداد تھی جو اسرائیلی وزیر اعظم نتن یاہو کو اسرائیلی پارلیمنٹ کی اکثریت کی حمایت کے بغیر امن مذاکرات میں بیت المقدس کی صورتحال اور فلسطینی پناہ گزینوں کی واپسی کے مسئلے پر کسی بھی طرح کی گفتگو سے روکتی ہے۔ نتن یاہو نے پارلیمنٹ کو یقین دہانی کرائی ہے کہ بیت المقدس میں فلسطینی ریاست کے دارالحکومت یا فلسطینی پناہ گزینوں کی واپسی کو وہ ہرگز قبول نہیں کریں گے۔ المیہ یہ ہے کہ فلسطین کی 80% سرزمین پر اسرائیل قابض ہے اور بقیہ 20% حصہ بھی قبضے میں کر لینے کے لیے کوشاں ہے۔ امریکی وزیر خارجہ کی ساری کوشش یہ ہے کہ کس طرح اس باقی بچے 20% حصے کو تقسیم کیا جائے کہ یہ تقسیم اسرائیل کے حق میں ہو اور برائے نام کچھ فلسطینیوں کو بھی مل جائے۔ سوال یہ ہے کہ کیا فلسطینی قوم نے اسی حل کے لیے اتنی قربانیاں دی ہیں جو امریکہ پیش کر رہا ہے، اور جسے مد نظر رکھ کر فلسطینی انتظامیہ کے سربراہ محمود عباس اسرائیل سے مذاکرات میں مصروف ہیں؟
ناظرین، ہمارے آج کے پروگرام میں تہران اسٹوڈیو سے حصہ لیں گے مشرق وسطی اور اسلامی دنیا کے امور کے ماہر ڈاکٹر راشد عباس۔ لندن اسٹوڈیو سے پروگرام میں شریک ہوں گے اسلامک ہیومن رائٹس کمیٹی کے نمائندے محمد علی حمدانی، اور کراچی سے پاکستان کے ممتاز تجزیہ نگار راشد عہد کو پروگرام میں شامل کیا جائے گا۔ گفتگو کا آغاز کر رہے ہیں اسلامی دنیا کے امور کے ماہر ڈاکٹر راشد عباس سے، جو یہاں تہران اسٹوڈیو میں موجود ہیں۔ راشد صاحب، اسٹوڈیو میں آپ کا خیر مقدم ہے۔ ابھی جو صورتحال پیدا ہوئی ہے محمود عباس کے ذریعے، بین الاقوامی اداروں میں فلسطین کی رکنیت کی درخواست دینے کے بعد، جس پر جان کیری صاحب اپنا دورہ ادھورا چھوڑ کے ان سے ملے بغیر چلے گئے، اور اسی کے ساتھ کافی برہمی پائی جاتی ہے محمود عباس کے تعلق سے صہیونی حکومت میں بھی اور امریکہ کے اندر بھی، اور امریکہ نے سارا دباؤ اس سلسلے میں محمود عباس پر ڈالا ہے، جبکہ صورتحال یہ ہے کہ جو معاملہ طے ہوا تھا اس معاملے کے مطابق، اس معاہدے کے مطابق 29 مارچ تک یا مارچ کے آخر تک 104 فلسطینی قیدیوں کو آزاد کر دینا تھا اسرائیل کو۔ اسرائیل نے فلسطینی قیدیوں کے کچھ قیدیوں کو آزاد کیا، اور آخری جو دستہ فلسطینی قیدیوں کا 26 افراد پر مشتمل تھا انہیں اس نے آزاد کرنے سے اس نے انکار کر دیا۔ اس کے بعد محمود عباس نے یہ اقدام کیا، تو اگر دیکھا جائے تو معاہدے کی خلاف ورزی تو اسرائیل نے کی ہے، لیکن سرزنش کی جا رہی ہے محمود عباس کی، تو اس صورتحال پر آپ کا تجزیہ کیا ہے؟
خوب، بسم اللہ الرحمن الرحیم۔ میں تھوڑا سا اس سے بھی پیچھے جاؤں گا۔ آپ نے اپنی گفتگو کے ابتدا میں بڑے خوبصورت جملے میں ان مذاکرات کے بارے میں کہا ہے کہ نام نہاد امن مذاکرات، اور ساتھ ساتھ ایک اصطلاح اور بھی ساز باز مذاکرات کی بھی اصطلاح چل رہی ہے، بڑے خوبصورت اصطلاح ہے۔ یہ واقعی ساز باز ہے، اصل یہ مذاکرات کی تک نہیں بنتی، یعنی اسی پہ ہم اگر بات کریں یہ تو اگلا مرحلہ ہے کہ کس نے خلاف ورزی کی ہے، کیوں کی ہے اور کون اس کا قصوروار ہے۔ اصل تو یہ مذاکرات ہی جو ہیں ان پہ سوال اٹھنا چاہیے کہ ایک طاقت، ایک ڈاکو، ایک ظالم ایک شخص کے گھر پہ حملہ کرتا ہے، اس پہ قبضہ کر لیتا ہے اور اب کہتا ہے کہ آؤ میرے ساتھ مذاکرات کرو۔ یہ کون سی، یعنی کوئی لاجک نہیں ہے اس کی۔ اور آپ اس کی تاریخ میں بھی اگر دیکھیں نا تو خود یاسر عرفات ایک بہت بڑے ریولیوشنری لیڈر تھے، لیکن بعد میں وہ بھی اسی چکر میں آ گئے اور مذاکرات کے اس میں آ گئے، اور وہ بھی آخر میں اس نتیجے میں پہنچ گئے تھے کہ اس سے فلسطین یا فلسطینیوں کو
کچھ حاصل کچھ
نہیں حاصل ہوگا, اور اس کا نتیجہ بھی انہوں نے دیکھا, خود اسرائیلیوں نے ان کو مروا بھی دیا, یعنی ان کا اینڈ بھی پھر اسرائیلیوں کے ہاتھوں سے ہوا. تو یہ جو مسئلہ آپ جس کی طرف اشارہ کر رہے ہیں کہ سارا قصور اسرائیل کا, اسرائیل کا قصور تو اصل اسرائیل کے ساتھ مذاکرات شروع کرنا قصور ہے, اصل یہ مذاکرات ہی نہیں ہونے چاہیے. لیکن چلیں, اس وقت ایک دنیا میں ایک سلسلہ چل رہا ہے ابھی, چلیں التا اس میں بھی امریکہ کے اپنے ایک مقاصد تو یہ تھے کہ خود اس کو تسلیم کروا لیں, یعنی جب آپ کسی سے مذاکرات کرتے ہیں تو گویا اس کی اپنی حیثیت کو تسلیم کرتے ہیں, ورنہ اسرائیل تو خود ایک غاصب حکومت ہے, اس کو تو تسلیم نہیں کرنا چاہیے. لیکن بہرحال دنیا ایک وائٹ اور رائٹ والی بات ہے, جس کی لاٹھی ہے اس کی بھینس ہے. یہ یہاں تک مجبور ہو کے محمود عباس کو بھی لایا گیا, یاسر عرفات کو بھی اس سطح پہ لایا گیا, اور یہ صرف مسئلہ فلسطینی قیدیوں کی رہائی کا نہیں ہے. یہ جو جولائی 2013 میں جو بات ہوئی تھی, اس میں سیونی بستیوں کی بھی بات کی گئی تھی, اس میں حتیٰ وہ جو فلسطینی اس وقت بیرون ملک ہیں اور جن کو نکالا گیا تھا ان کی واپسی کی بات بھی تھی. ان تینوں مسئلوں میں اسرائیل نے کچھ نہیں کیا. وہ دو سیشن جو ہوئے ہیں جس میں انہوں نے کچھ اسیر چھوڑے ہیں, اس کے علاوہ آپ دیکھیں کہ اس وقت سیونی بستیوں کی تعداد میں کس تیزی سے اضافہ ہو رہا ہے. یعنی خود صاحب عرقات کا جو جملہ ہے کہ ہم مذاکرات کر رہے ہیں اور ان مذاکرات کے دوران 10,000 نئے اسرائیلی گھر بنے ہیں, اور ابھی ابھی یعنی آج کل کی خبریں چل رہی ہیں کہ ابھی جو انہوں نے باقاعدہ اس کے جو ٹینڈر جاری کی ہوئی ہیں, 1400 نئی بستیاں آباد کر رہے ہیں. تو یہ معاہدہ تو وہاں سے خراب ہو گیا تھا کہ جب آپ سیونی بستیاں بنا رہے ہیں, جب آپ جو ہیں ان فلسطینیوں کو واپس بھی نہیں آنے دے رہے, اور ساتھ جو سیدھی سیدھی بات تھی بھی آپ نے یہ 20-25 جو قیدی رہ گئے تھے ان کو بھی رہا کرنے, اس پہ نہیں. اب یہ خامخواہ یہ ایک لحاظ سے بہت سے دوسرے مسائل سے توجہ ہٹانے کے لیے میں سمجھتا ہوں کہ یہ سارا جو ہے کھیل کھیلا جا رہا ہے. اب محمود عباس پہ دباؤ ڈالا جا رہا ہے, اب وہاں پہ حماس کی آواز کہاں پہ جائے گی, اب جہاد اسلامی کی آواز کہاں پہ جائے گی, دنیا بھر کے انقلابی طبقے کی کہ جو اس فلسطین کا حامی ہے, جس کے سامنے یعنی اسرائیل فلسطین کا مسئلہ ایک اسلامک مسئلہ ہے, یعنی بیت المقدس کا مسئلہ اسلام کا مسئلہ ہے, ایک انسانی بنیادوں پہ بھی مسائل ہیں. لیکن ہم دیکھتے ہیں کہ ان کو ہمیں چھوٹے سے مسئلے میں آ کے انہوں نے الجھا دیا ہے کہ یہ جناب کہہ دیے ہم رہا نہیں کریں گے, آپ مذاکرات نہیں کریں گے, فلاں نہیں کریں گے, اصل مسئلہ یہ ہے ہی نہیں. پھر وہ معاہدہ کہ جس میں ثالث امریکہ ہو, اس کا نتیجہ کس کے حق میں ہوگا؟ وہ آیا فلسطینیوں کے حق میں ہو سکتا ہے؟ اس تمام اسرائیل کو یہاں تک لانے میں کن طاقتوں کا کردار ہے؟ کیا یہی امریکہ نہیں ہے؟ اس کی امداد دیکھیں, اس کی چاہے اسلحے کی صورت میں ہو, چاہے اقتصادی عنوان سے ہو, چاہے سیاسی عنوان سے. یہ تو جان کیری کی جو ملاقات جو ہے وہ اس میں کینسل کی ہے, خود یعنی عالمی عنوان سے بھی اس کو دیکھنا چاہیے. یہ تو اس پارٹی سے اس کا تعلق ہے کہ جب اوباما صاحب آئے تو انہوں نے اپنے الیکشن مہم کے دوران کہا تھا کہ ہم تین بڑے کام کریں گے اسرائیل کے لیے, اس کی بیرونی سرحدوں کو ہم محفوظ بنا دیں گے, اندرونی طور پہ اس کو جو ہے وہ فلسطینی کسی ایسے ایشو پہ لے کے آ جائیں گے کہ یہ آرام سے اپنا وہ کر سکے گا, اور تیسرا اس عنوان سے کہ خود فلسطین اور جتنی باقی تنظیمیں ہیں جہادی تنظیموں کو ہم اس مقام پہ لا کے کھڑا کر دیں گے کہ وہ فلسطین کے لیے خود ایک یعنی اسرائیل کے لیے کوئی بڑا پرابلم ہی نہیں بنا سکیں گے. تو اس حکومت اور اس ادارے یا اس پارٹی کا جو نمائندہ ہے, جب وہ ثالث کا کردار ادا کرے گا تو آپ کیا توقع کریں گے؟ لہذا یہ سارا اس وقت جو دباؤ محمود عباس پہ ہے یا کچھ کس پہ ہے, یا ممکن ہے محمود عباس کی بھی شخصیت کو بڑھانے کے چکر میں ہو, چونکہ جو اصل وہاں کی جمہوری طاقت ہے حماس ہے, جس کو لوگوں نے منتخب کیا ہے, اس کو تو آپ اہمیت ہی نہیں دے رہے. ایک جو شخص ہے جس کو آپ نے خود ہی بٹھایا ہوا ہے, کبھی اس پہ دباؤ ڈالتے ہیں, کبھی اس کو مذاکرات پہ مجبور کرتے ہیں, اور کبھی اس کو یہ کہتے ہیں کہ آپ نے فلاں معاہدے پہ عمل نہیں کیا. اور یہ بھی آپ کے ذہن میں رہے کہ یہ جو 15 یا 16 ذیلی اداروں میں گئے ہیں, اس کے بھی کیا نتائج ہوں گے؟ اس پہ یقیناً اگلے اس میں آپ کو اشارہ کروں گا کہ اس سے کیا فوائد ملیں گے. یہ تو خود بنی بنائی, اس سے پہلے کیا اسرائیل نے کیا ہے؟ جنرل اسمبلی کی 2 قراردادیں اسرائیل نے ان کو کوئی اہمیت نہیں دی. 181 وہاں کی وہاں پڑی ہوئی ہے, 294 وہیں کی وہیں پڑی ہوئی ہے. حتیٰ سیکیورٹی کونسل کی اسی سیونی بستیوں کی تعمیر کے بارے میں خود سیکیورٹی کونسل کی قرارداد موجود ہے, لیکن کون پوچھتا ہے؟ اب اگر اس نے فرض کریں ایک درخواست دے بھی دی ہے تو کل کیا ہوگا؟ ہے کہ عالمی عدالت میں مثلا ایک اس میں یہ بھی شامل ہے, اس میں جنیوا کنونشن بھی ہے, اس میں ویانا کنونشن بھی ہے, تو اس پہ عمل درآمد کون کروائے گا؟ اسی امریکہ نے کروانا ہے, اسی سیکیورٹی کونسل نے کروانا ہے جو پہلے ہوئے ہیں. لہٰذا یہ ایک ڈرامہ رچایا جا رہا ہے, ایک خطے میں ایک بڑی تبدیلی آ رہی ہے, اس سے توجہ ہٹانے کے لیے انہوں نے یہ ایک سلسلہ, پہلے بھی ساز باز مذاکرات تھے, پہلے بھی آپ کے بقول جیسے کہ یہ کہ نام نیاد امن مذاکرات تھے, یہ ہوں یا نہ ہوں فلسطین کی قسمت پہ, اس کی سرنوشت پہ اس کے کوئی اثرات مرتب ہوتے ہوئے نظر نہیں آتے.
बहुत बहुत शुक्रिया। और कराची चलते हैं जहां पाकिस्तान के मुमताज़ तजिया निगार राशिद अहद साहब मौजूद हैं। राशिद अहद साहब अस्सलाम वालेकुम। जी जनाब, महमूद अब्बास ने कुछ आलमी इदारों में फ़लस्तीन की रुकनियत की दरख्वास्त देने का फैसला किया है, क्या फ़र्क पड़ेगा मसले
वालेकुम
फ़लस्तीन
अस्सलाम
पर
वरहमतुल्लाह
इस
वबरकातुह।
दरख्वास्त से?
बिस्मिल्लाह रहमान रहीम। जनाब, इन दरख्वास्तों का असर फलस्तीन की अमली हैसियत पर तो कुछ भी नहीं पड़ना है,
जी
लेकिन सिर्फ एक बहुत ही मामूली सा जो एक फर्क पड़ता है वो ये कि कुछ न कुछ कानूनी शक्ल बनती है ये फलस्तीनी अथॉरिटी की, के आलमी अदारे में उसकी शमूलियत या उसकी नामजदगी बिल्कुल निचली सतह पर ही सही। ये बात भी इसराइल को और इसराइल की पुश्त पनाह मगरबी ताकत बिलखसूस अमरीका को गवारा नहीं है। इससे अंदाजा होता है कि हालांकि फलस्तीन की अमली हैसियत पर तो कुछ भी फर्क नहीं पड़ता है, भाई फलस्तीन का मसला तो कब से इसके नाजायज तौर से मारज़े वजूद में आने के बाद से ही कानूनी अदारों में आवाज उठाई जाती रही, लेकिन फलस्तीन की अमली हैसियत पर क्या असर पड़ा? इतने सारे मुजाकरात 1967 के बाद से हुए, 242वीं करारदाद पास हुई जिसमें इसराइल से कहा गया था कि वो अपनी फौजों को यानी 6 जून 1967 की पोजीशन पर ले जाए। इसी तरीके से 380 जो करारदाद थी वो भी इसी तरह की कुछ बात थी, लेकिन इसराइल के की सेहत पर कुछ कुछ भी असर नहीं पड़ा और फलस्तीन उसी तरह से मुश्किलात का शिकार है। इस वक्त जैसा कि ये रिपोर्ट आई कि भाई ये जो 3 साल के ब्रेक के बाद फिर से एक ये मुजाकरात के लिए को जारी रखने के लिए अमन मुजाकरात को जारी रखने के लिए कोशिश की गई, इसमें महमूद अब्बास साहब ने बस वो एक दोबारा मुजाकरात के शुरू के लिए वो जनाब 104 फलस्तीनियों की रिहाई पर राजी हो गए। उसमें भी जैसा कि अभी रिपोर्ट में आप लोगों ने बताया कि 26 जो आखिरी रिहा करना था उसको भी रहने गए। हालांकि ये अभी हमारे मुअज्जज मेहमान बता रहे थे कि ये एक बहुत ही मामूली सी बात थी, वरना बड़े बड़े मामले तो अभी भी एज इट इज उसका नाम ही नहीं लिया जा रहा है जो कुछ का इसराइल ने वादा किया था। लेकिन अब इस मामूली सी इन अदारों में, इंटरनेशनल अदारों में, महज एक 15 इंटरनेशनल अदारों में उसने दरख्वास्त दी, इस पर एक वावेला मचा है। ये वावेला इसलिए मचाया जा रहा है अमेरिका और इसराइल की तरफ से कि गोया कि यही असल मामला है। हालांकि इस वावेला और शोरोगुल के पीछे इसराइल, अमेरिका और मगरबी कुव्वतों का ये मकसद है कि फलस्तीन का जो असल मसला है, मसलन के फलस्तीन को पूरा की आजादी उसको हासिल हो, उसको तशक्कुस हासिल हो, और ये कि कम अज कम खुद आलमी अदारे की और के डिमांड के मुताबिक और करारदादों के मुताबिक कि इसराइल जो है वो जून 1967 की जो सरहदी पोजीशन से पहले जो सरहदी पोजीशन थी उस पर वापस चला जाए,
जी
उसके वो उसको बिल्कुल बैकग्राउंड में फेंक देना है। और यही हो रहा है इस वक्त। क्या अभी जॉन केरी साहब ने
जी
फरमाया कि हम कोशिश करेंगे कि 29 जुलाई तक ये रिहाई हो जाए, बशर्ते कि वो चलता रहे, एक्सटेंशन का जो प्रोग्राम है चलता रहे। अब बताइए कि ये खुद एक्सटेंशन के प्रोग्राम का कोई जवाब नहीं बनता है? ये जो कॉलोनीज इसराइल बना रहा है इसका क्या जवाब बनता है? ये ऑलरेडी बेचारे वो नेजीव डेजर्ट में जो इस वक्त आबाद है उन पर जुमरात को रेड किया है इसराइली फोर्सेस ने और उनको तबाह किया फलस्तीनी कर। हालांकि ये वो लोग हैं जिनको 1948 में इसराइल ने इसी डेजर्ट में से उखाड़ फेंका था और इनको लाके अलकुद्स के गोया के हमसायगी में बसाया गया था। ये खुद पहले से जो है बिल्कुल बेखानुमा बर्बाद और उजड़े हुए लोग हैं।
इनको जब यहां बसाया गया तो यहां भी जो इजरायली फौज उनको रहने नहीं देना चाहती और चाहती है कि अल कुद्स को जो कि वादा खुद करारदाद में है कि अल कुद्स को जो है वो फलस्तीन अथॉरिटी का बिल आखिर ये बनाया जाएगा, उसको हड़प लेने की इसराइल चक्कर में। तो सब कुछ ये सारा शोर होगा एक गोए के जो कहते हैं ना कि टू ब्रिंग अ स्टॉर्म इन द कप ऑफ टी, ये जो कानूनी है 15 इंटरनेशनल अदारों से इर्तबात की दरखास्त है फलस्तीनी अथॉरिटी की, ये इस पर हंगामा ये गोया के चाय की प्याली में एक तूफान बर्पा करने की मानिंद है। और इसलिए मानने के असल मसला जो है फलस्तीन का वो, और असल मसला फलस्तीन का मुजाकरात से बिल्कुल हल नहीं होना है। इसराइल सरतापा एक गैर कानूनी वजूद है जिसको गैर कानूनी तरीके से साम्राज्यी कुव्वतों ने मारज़े वजूद में लाया है और ये कभी भी कोई कानूनी तरीके यानी कि कभी भी वो करारदादों से या अक्वाम मुत्तहदा के इससे नहीं, इसलिए कि इसमें सब में मुनाफ़क़त है, ये दिल से जो है वो इसराइल के साथ हैं, इनका फलस्तीनी अकवाम से कोई लेना देना नहीं है, ये मजलूम फलस्तीनी अकवाम से किसी किस्म की हमदर्दी नहीं रखते हैं। चुनांचा जो हकीकत पसंद लोग हैं जो मसले फलस्तीन का यानी कामिल इदराक रखते हैं, हकीकत पर मबनी इदराक रखते हैं, वो बजा दौर से कहते हैं कि फलस्तीन का वाहिद हल इसराइल के खिलाफ भरपूर मुसल्लह मुजाहमत है, इसके अलावा कोई दूसरा ऑप्शन नहीं है।
बहुत बहुत शुक्रिया राशिदा साहब, बहुत बहुत शुक्रिया
जनाब, पड़ेगा इन जाने का ये खुद
जी। राशिदा साहब हम आपकी तरफ दोबारा आएंगे और चलते हैं लंदन स्टूडियो जहां इस्लामिक ह्यूमन राइट्स कमेटी के नुमाइंदे मोहम्मद अली हमदानी साहब तशरीफ रखते हैं। हमदानी साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम
जी। हमदानी साहब ये अभी जो नया मसला छेड़ा गया है फलस्तीन के ताल्लुक से कि फलस्तीनी अथॉरिटी के सदर महमूद अब्बास ने 15 आलमी इदारों में रुकनियत की दरख्वास्त देने का फैसला किया है, इस पर इसराइल और अमरीका जो वावेला मचा रहे हैं इसके बारे में आपका तजिया क्या है?
थैंक यू वेरी मच फॉर इनवाइटिंग मी फॉर दिस प्रोग्राम। सबसे पहले अगर आप ये चीज़ देखें कि अगर आप इस हालिया मुआहदे की जिस तरह आप बात कर रहे हैं जो कि जुलाई 2013 में शुरू हुआ था, जिसका लॉन्ग टर्म इसका मकसद ये था कि मिड ऑफ 2014 एक परमानेंट हल इसका निकाला जाए कि जिसके बाद इन दोनों मुल्कों में या सो कॉल्ड जो उनकी कोशिश है कि ये दोनों नेशन अपने आज़ादी से अपने एक टाइम फ्रेम के मुताबिक अपनी एक आने वाला टाइम गुजार सकें। लेकिन अब अगर स्पेसिफिक इस मुआहदे को देखें और इसका टाइम फ्रेम का थोड़ा सा अगर आप जायज़ा लें कि पहली चीज़ तो ये है कि जब कंडीशंस लगाई जाती हैं दो मुआहदों के दरमियान तो फ़लस्तीन को हमेशा स्पेसिफिक चीज़ों पे उन्हें कैटेगराइज कर दिया जाता है कि आपने 1, 2, 3 ये वाले स्टेप्स नहीं लेने, जबकि दूसरी साइड पे इसराइल की साइड पे जितनी भी कंडीशंस होती हैं उन्हें जनरलाइज छोड़ दिया जाता है, 1-2 सामने दिखाने के लिए दे दी जाती हैं, लाइक कि आप इतने कैदियों को छोड़ेंगे, आप तामीरात नहीं करेंगे, और उसके अलावा आप अगर साथ साथ देखते जाएं तो मीन टाइम तामीरात भी हो रही हैं, कैदियों को थोड़ा थोड़ा करके छोड़ा जा रहा है, और जैसा कि आज की यहाँ पे इवन इन ब्रिटिश में और एवरीवेयर इंटरनेशनल मीडिया ने क्लियरली कह दिया कि दे रिफ्यूज्ड कि जो लास्ट 26 कैदी हैं उन्हें हम नहीं छोड़ रहे। पहली बात है ये चीज़ पहले भी कर सकते थे, इन्होंने इस टाइम के लिए 9 माह क्यों लिए, इस वजह से कि ये बेसिकली मुआहदे के नाम पे एक टाइम बाइंग टैक्टिक्स है कि हमेशा एक मुआहदा किया जाए उस पे टाइम बाय किया जाए ताकि इन बिटवीन जो उनकी लॉन्ग टर्म प्लानिंग है वो वहाँ पे पूरी हो सके। फलस्तीन का इस पूरे मुआहदे में जो 2013 में हुआ है उसमें कोई प्रैक्टिकल स्टेप्स के हवाले से उसकी कोई ऐसी खास चीज़ नहीं थी अदर देन दिस के वो कहीं पे इंटरनेशनल इदारों में अपनी मौजूदगी का या अपने होने का कोई इस किस्म की एप्लीकेशन या दरख्वास्त नहीं देंगे, जबकि दीगर साइड पे इज़राइल को बहुत सारी चीज़ें कही गई थी जिसमें इनकी कंस्ट्रक्शन नहीं होगी, इनकी ये प्रिजन्स कैदी छोड़ेंगे सारे, लेकिन इसमें देखिए उन्होंने जानबूझ के 8 माह का टाइम लिया। लॉन्ग टर्म इनकी प्लानिंग ये है कि ये चारों साइड से एक اس میں ایک چیز جسے کہتے ہیں اپارتھائیڈ، جو کہ ساؤتھ افریقہ میں بھی ہوئی تھی، کہ سیاہ فام کو سینٹر میں بالکل قید کر دیا جائے اور ساری سائڈوں سے جو سفید فام ہیں وہ اس پہ رول کریں، اور الٹیمیٹلی انہیں درمیان میں ایک گھیر کے انہیں کنٹرول کیا جائے. سیم چیز اسرائیل چاہ رہا ہے، معاہدوں کے نام پہ ٹائم بائے کرتا ہے، اور اب جیسے کہ آپ دیکھ رہے ہیں کہ تین سائڈ پہ آلریڈی وہ آ چکے ہیں، اور ابھی بھی انہیں آزادی دینے کے باوجود وہ یہ چاہتے ہیں کہ سائڈز پہ چاروں اطراف سے بارڈر پہ کنٹرول ابھی بھی اسرائیل کا ہو. تو اس حوالے سے اگر دیکھا جائے تو یہ کوئی فلسطین کو آزادی یا سیپریٹ ملک نہیں تسلیم کر رہے، جبکہ ایک مائنر پارٹ تسلیم کرنا چاہ رہے ہیں کہ جو کہ چاروں طرف سے کنٹرول بائی اسرائیل ہو.
بہت بہت شکریہ راشد صاحب. تل ابیب نے دھمکی دی ہے کہ اگر فلسطینی اتھارٹی نے اپنا فیصلہ واپس نہ لیا تو اسلو معاہدہ منسوخ کر دیا جائے گا. قطع نظر اس سے کہ اسلو معاہدہ کس کے مفاد میں تھا، کس نے اس سے فائدہ اٹھایا، کس کو نقصان پہنچا، خود صہیونی حکومت نے اس معاہدے کی کتنی پابندی کی ہے؟
دیکھیے، میں پہلے بھی اپنی گفتگو میں عرض کر چکا ہوں کہ صہیونی حکومت ایک خود سر حکومت ہے. وہ کسی قانون کو نہیں مانتی، وہ کسی ادارے کو نہیں مانتی، وہ کسی معاہدے کو نہیں مانتی، وہ کسی ایسے سسٹم کو ماننے کے لیے تیار ہی نہیں ہے کہ جو اس کے اہداف کے راستے میں رکاوٹ بنے، کسی کو بھی ماننے کے لیے تیار نہیں ہے. یعنی آپ اس اندازہ لگا لیں کہ اس وقت صہیونی لابی امریکہ کے اندر اتنی طاقتور ہے کہ وہاں کا پریزیڈنٹ بھی مجبور ہے کہ وہ ان کی بات مانے. میں آپ کو ایک مثال دیتا ہوں کہ ان کا ایک بہت بڑا ادارہ ہے آئی پیک، صہیونیت کا بہت بڑا ادارہ ہے جس میں تمام بڑے بڑے فیصلے ہوتے ہیں. اب وہاں پہ ایک اس کا ممبر کھڑا ہوتا ہے، ہاتھ میں یوں ٹیشو پیپر یا رومال لہرا کے کہتا ہے، میں اس رومال پہ ود ان 20 آورز 70 سینیٹروں کے سائن لے کے آ سکتا ہوں آپ کے اس اجلاس میں. جب کسی حکومت کو اس حد تک ایک بڑی طاقت کی سپورٹ ہو، وہ کون سے معاہدے کو مانے گا؟ یا ہم یہ کہیں کہ ٹھیک ہے امریکہ کے اندر یہ ایک کنسنسس ہے کہ فلسطینیوں کو کچھ دیا جائے، تو پھر ہم کسی حد تک سوچ سکتے ہیں. وہاں پہ بھی اس طرح کا کوئی کنسنسس نہیں ہے، برطانیہ کے اندر بھی کوئی اس طرح کا نہیں ہے، جو بڑے عالمی ادارے ہیں اس کے اندر بھی کوئی نہیں ہے. اب اسرائیل کے سامنے کون سی رکاوٹ ہے؟ وہ کیوں مانے؟ وہ کیوں اسلو معاہدوں کو مانے؟ وہ کیوں موجودہ مذاکرات کی کسی شک کو مانے؟ اس نے تو اپنے اہداف ہیں، اس کے راستے میں چلنا ہے، جو اس کے ساتھ چلے گا. ورنہ یعنی یہ اس دور میں یعنی انسان سوچتا ہے تو بعض وقت انسان کے رونگٹے کھڑے ہو جاتے ہیں کہ ایک 1.7 ملین کی غزہ کی آبادی کو 7 سال سے اس نے ایک محاصرے میں لیا ہوا ہے، نہ میڈیسن جا رہی ہیں، نہ کوئی اور بنیادی ضروریات وہاں پہ پہنچ رہی ہیں. کیا ہو رہا ہے دنیا میں؟ کتنی اس کی حمایت میں آوازیں اٹھ رہی ہیں؟ یونائٹڈ نیشن میں کیا ہو رہا ہے؟ ہیومن رائٹس میں کیا ہو رہا ہے؟ ڈیموکریسی والے کیا کر رہے ہیں؟ تو اسرائیل ایک خود سر اور ایک ایسی حکومت ہے جس نے نہ کسی کی بات ماننی ہے، نہ کسی کو اس نے تسلیم کرنا ہے. لہذا اس کے بارے میں تو یہ کہنا کہ اس نے کیوں نہیں کیا اور اس میں کتنے پرسنٹ عمل کیا، یہ بات نہیں ہے. اس نے ایک طے کر لیا ہے کہ اس نے پورے فلسطین پہ غاصبانہ قبضہ کرنا ہے. اب فلسطینیوں کی یا جن کا بیت المقدس ہے یا جن کا قبلہ اول ہے، اب ان کی ذمہ داری بنتی ہے کہ وہ کیا کر سکتے ہیں اس میں. اس نے اپنا کام کرنا ہے، اس کے راستے میں کوئی رکاوٹ نہیں ہے. رکاوٹ مخالف قوتیں بن سکتی ہیں اگر وہ آرگنائز ہو کے سامنے آئیں، اگر وہ اس انداز سے کہ جس انداز سے پوری دنیا کی طاقتیں ایک طرف اکٹھی ہو کے ایک مظلوم قوم کے خلاف جو ہے نا ظلم و بربریت کا ایک پہاڑ ڈھا رہی ہیں، اس کے مقابلے میں اگر یہ قوتیں کچھ اٹھیں گی تو بات بنیں گی. ورنہ یہ ایک باتیں رہیں گی کہ بھئی اسلو معاہدے پہ کتنا عمل ہوا ہے، فلاں معاہدے پہ اتنا عمل ہوا ہے. انہوں نے اپنا کام کرنا ہے. ابھی کل کیا ہوا ہے؟ کل غزہ پہ 15-20 انہوں نے راکٹ ود ان نو ٹائم مارے، کتنا نقصان ہوا ہے. ابھی دھمکیاں جو آ رہی ہیں، خود یہ جو سالس ہیں جان کیری کا، اگر آپ اس معاہدے کو دیکھیں گے جو منصوبہ لے کے آیا تھا، اس منصوبے میں کیا ہے؟ یعنی سب سے بڑا جو فلسطینیوں کا مطالبہ یہ ہے کہ بیت المقدس جس میں قدس جو ہے وہ سینٹر ہو، ان کا وہ کیپیٹل ہو، اس پہ وہ کہتا ہے کہ اس پہ تو ابھی کچھ بات نہیں ہو سکتی. اس پہ انہوں نے روز بروز کی آبادی کی شرح کو اس انداز سے تبدیل کر رہے ہیں کہ ممکن ہی نہیں رہے گا اگلے چند سالوں میں کہ وہاں پہ آپ پراپرٹی اپنی پاپولیشن کی بنیاد پہ بھی کچھ نہیں کر پائیں گے. اب دوسرا معاہدہ تھا کہ بھئی باہر کے لوگ ہیں جو 48 میں گئے ہیں، ان کو واپس لے کے ہیں، اس میں دیکھیں جی کیری صاحب کیا کہہ رہے ہیں. कि भाई यहाँ ऐसा करते हैं उनमें से कुछ को ले आएंगे, कुछ को जो है वहीं पे जो है वो तावान दे दिया जाएगा, और वो तावान भी उस मुल्क की गवर्नमेंट देगी। यानी अगर सऊदीया में है, अगर कतर में है, अगर कुवैत में है, तो वो लोग उनको वो एडजस्ट करेंगे। अब ये तो है कि फलस्तीनी जो बेचारे जिनका अपना घर है उनकी वापसी के लिए तो ये मुश्किलात हैं कि उनके लिए भी वो कुछ करने के लिए तैयार नहीं है। बाकी जो बॉर्डर लाइंस हैं, जो उसके अंदर की तकसीम है, उसमें भी आप देखें अब वेस्ट बैंक के साथ क्या करना चाह रहे हैं ये, उसमें भी उन्होंने मैक्सिमम अभी 85% तक की बात चल रही है कि 85% तो अब भी इस वक्त इसराइल के पास है, गासिब इस हुकूमत के पास है। 15% पे ये जो बेचारे फलस्तीनी है, इसके बारे में भी कि उर्दन और इनके दरमियान जो एक बॉर्डर लाइन बनती है, कहते हैं कि इससे 10 से 15 साल इसका सिक्योरिटी सिस्टम इसराइल के पास होना चाहिए, और उसके बाद अगर इसराइल की मर्जी हो तो वो इसको चेंज करे और किसी दूसरे को दे दे। तो जब यहाँ पर सूरत हाल जब ऐसे जुल्म हो रहा है, वहाँ पे किसी एक मुआहदे की बात करना और उस पर अमल करना एक ऐसी है कि जैसे अपने आप को फरेब देने वाली बात है। वरना ये हुकूमत ना मुआहदे मानने वाली है, ना यूनाइटेड नेशन को तस्लीम करती है, किसी चीज़ को तस्लीम नहीं करती। हाँ, इसके लिए कोई एक बड़ा प्लान करें, मुसलमान निकले, मुसलमान उम्मत मुसलमान निकले, OIC अपना रोल प्ले करे, और जितनी जिस वक्त जितने इदारे हैं, चाहे वो इंसानी बुनियादों पे कर सकते हैं, इस्लामी बुनियादों पे कर सकते हैं, अतः ह्यूमन राइट्स की बुनियादों पे, बहुत सारी ऐसी दलीलें बनती हैं कि जिस बुनियाद पर इन मज़लूम फ़लस्तीनियों की मदद की जा सकती है। लेकिन एक सुकूत है, एक खामोशी है, एक कब्रिस्तान की सूरत हाल है। ऐसे लगता है कि कोई उनके लिए कुछ आवाज़ उठाने वाला नहीं है। जो आवाज़ उठाते हैं तो उसको इस अंदाज से दबा दिया जाता है कि एक जो गैर अहम इश्यूज होते हैं उनको पूरी दुनिया में उसको जो मीडिया में लेके आते हैं और असल इशू को जो है उसके पीछे छुपा देते हैं। इस वक्त भी जो सूरत हाल बन रही है, ये भी अहम इशू को छुपाने के लिए एक माइनर इशू को छोड़ा गया है ताकि लोगों की तवज्जो शाम से हट जाए, लोगों की तरफ जो सऊदी अरब के अंदर तब्दीली आने वाली है, जो मशरक़ वस्ता के अंदर चीज़ें आने वाली हैं, उससे हटा दिया जाए, मुज़ाकरात पर लाया जाए, और वो भी ऐसे मुज़ाकरात के जिसके मुज़ाकरात की तुक नहीं बनती। तो आपने जैसे इशारा किया कि इसराइल तो किसी मुआहदे पे अमल करने वाला नहीं है, इससे तो हम शिकवा भी नहीं कर सकते इस अंदाज से, तो शिकवा उससे हो जिससे कोई बंदे को उम्मीद हो।
बहुत बहुत शुक्रिया जी राशिद हाँ साहब। इसराइल ने अब तक यासिर अरफात के दौर से अब तक जितने दौर के मुजाकिरात हुए और कई मुआहदे हुए, जब अब तक उसने किसी भी मुआहदे की पाबंदी नहीं की है, तो महमूद अब्बास साहब किस उम्मीद पर उससे मुजाकिरात जारी रखे हुए हैं कि आइंदा अगर कोई मुआहदा हो भी जाता है तो उस पर अमल दरामद की जमानत क्या है?
जी महमूद अब्बास साहब भी फूज पैराडाइज में रहते हैं, बेवकूफों की अहमकों की जन्नत में। आपको मालूम है कि भाई 1973 में अक्टूबर की जो जंग हुई उसमें भी उसके बाद भी मुआहदा हुआ, और हद यह है कि जनाब अनवर सादात साहब मिनाखिम बेगम से चले गए नवंबर 1977 में मिलने इजराइल खुद। इसी तरीके से मैड्रिड का जो मुआहदा हुआ, फिर ओस्लो का मुआहदा हुआ, और तसलसल के साथ जो इमानों पर वाकईतन ये नजर पड़ता है कि इन मुआहदों में हमेशा इजराइल जो है वो गेनर रहा और जो मुस्लिम हुक्मरान थे वो लूजर रहे। बज़ाहिर कागज पर कुछ भी लिख दिया जाए उस पर किसी पर उसने अमल पैरा नहीं किया, किसी पर अमल पैरा नहीं रहा इजराइल। तो ये खुद हमारी गैर हकीकत पसंदी यानी मुसलमान हुक्मरानों की, इनका विल पावर कुछ है ही नहीं इजराइल के। ये इन्होंने पूरी उम्मत मुस्लिमा को और मुसलमानों को रुसवा करने का तहिया किए बैठे हैं ये हुक्मरान, और इजराइल जैसी गैर कानूनी एक वजूद से हमेशा ये मैदा यानी कि फौजी तरीके से भी मार खाते हैं और मुज़ाकरात की टेबल पर भी मार खा रहे हैं। तो ये इनकी बदनीयती है, ये इनकी नीयत में हरगिज नहीं है कि हम आज़ादी से जिए और एक आज़ाद इसराइल के मुकाबले में अपनी आज़ादी को हासिल करें और गाज़ी इसराइल को से अपनी सरजमीन को वापस लें, इनकी नीयतों में नहीं है। इनकी नीयतों में ये है कि दरअसल अमेरिका और मगरिब की जो साम्राज्यिक क़ुव्वतें हैं उनकी ख्वाहिश है कि ये नाम नेहाद मुस्लिम हुक्मरान जिनको अमेरिका ने अपने पपिट्स के तौर पर आलम इस्लाम में यानी इक्तदार पर विराजमान रखा हुआ है, وہ ان کا صرف مقصد ہی یہی ہے کہ وہ کسی طریقے سے اسرائیل کی بقا کے لیے کام کریں اور امریکہ سے اس کی آشیرواد لیں اور اس کے عوض نوازشات اپنے لیے حاصل کرتے رہیں. چنانچہ اسرائیل تو کبھی بھی بے شرم ہے، بے حیا ہے. اب بتائیے کہ اس وقت اسرائیل کے مذاکرات کو ریپرزینٹ کون کر رہا ہے؟ ریپرزینٹ کر رہی ہے یہ زیپی لیوی، جو حد ہے یہ کہ اس پر انسانی وجود بھی کہنا اس کو ایک بڑی شرم کی بات ہے. یہ وہ اس وقت جسٹس منسٹر بنے ہوئے جو سب سے زیادہ انجسٹ وجود ہے دنیا کا، یہ پلیگ ہے، یہ وجود بھی نہیں ہے. اس نے تو صاف کہا کہ ہم نے اسرائیل کے مفاد کے لیے ان عرب ممالک کے شیوخ سے اور حکمرانوں سے illicit sexual ریلیشنز قائم کیے. اب یہ لوگ مذاکرات اسرائیل کی طرف سے کر رہے ہیں، یہ کسی قانونی پیرائے میں معاملے کو دیکھیں گے؟ یہ کیا، یہ تو صرف ان کے پاس ایک ہی طاقت ہے کہ دھن دھانس اور دھاندلی سے اور طاقت کے زور پر، امریکہ کی پشت پناہی اور مغرب کی پشت پناہی کے زور پر یہ سارے کام کر دو. اس وقت جو اسرائیل نے یہ بہت پریشانی کا اظہار کرا، یہ کچھ نہیں ہے. اسرائیل اس وقت جلدی میں ہے کہ یہ کسی طریقے سے اب امریکہ جو وہ دیکھ رہا ہے کہ امریکہ کی فوجی پوزیشن اور مختلف اقتصادی اور دیگر عالمی پوزیشن، عالمی ساکھ بری طرح گرتی جا رہی ہے، اور اس کے مقابلے میں جو خطے کی دوسری قوتیں ہیں پھر سے زور پکڑ رہی ہیں، تو اس کو لگ رہا ہے کہ اب ہمارے وجود کو مزید خطرہ لاحق ہو گیا ہے. ایک تو یعنی کہ حزب اللہ اور فلسطینی مزاحمتی قوتوں کی مزاحمت نے اس کے وجود پر سوالیہ نشان ڈال دیا، دوسرے دنیا کے حالات میں جو ایک تیزی سے تبدیلی آئی ہے وہ اس کے وجود کو. چنانچہ اسرائیل نے ایک ہوا کھڑا کر رکھا ہے بلا وجہ کا، اور جناب کلنٹن یہ جو کیری ہیں یہ آتے ہیں بظاہر بہانے سے کہ ان کو محمود عباس سے ملنا ہے، وہ چار گھنٹے تک نیتن یاہو سے گفتگو کرتے ہیں، اس کے بروزلز چلے جاتے ہیں اور پھر کہتے ہیں کہ ہم اتنے بیزی ہیں کہ اس وقت ہمارا دوبارہ مشرق وسطی میں لوٹنا ناممکن دکھائی دینا ہے. یہ دونوں بات ہے کہ اسرائیل کو اس پر خطرہ ہے، اور دوسری بات یہ کہ خود امریکہ یہ محسوس کر رہا ہے کہ اسرائیل کا مسئلہ ہمارے لیے اس قدر ہیڈک بن گیا ہے کہ اب جو یعنی روس جیسی طاقتیں اور شام میں جو امریکہ کی جو حلیف قوتیں تھیں، عرب قوتیں، ان سب کی شام میں جو بری طرح شکست ہوئی ہے، تو اب اس کے حوالے سے وہ متفکر آ رہے ہیں. ایک مزید اسرائیل کا پرانا مسئلہ ابھی حل نہیں ہوا ہے، اور مسئلہ تو اس وجہ سے یہ سارا اس سینریو میں ہو رہا ہے، ورنہ مسئلے کو حل کرنے کی نہ اسرائیل کی کوئی خواہش ہے نہ محمود عباس.
بہت بہت شکریہ جناب.
ایسا رکھتے ہیں آپ سمجھیے کہ بالواسطہ طریقے سے محمود عباس صاحب بھی اسرائیل اور امریکہ کے ایجنڈے ہی پر کام کر رہے ہیں. بس
بہت بہت شکریہ راشد صاحب. حمدانی صاحب، ان دنوں بہت زیادہ جو مغربی میڈیا ڈنڈورا پیٹ رہا ہے وہ مسئلہ فلسطین کے حل کے لیے امریکی وزیر خارجہ کا فارمولا ہے، اور مغربی میڈیا پوری کوشش میں ہے کہ اس کو انتہائی معتدل فارمولا بنا کے پیش کیا جائے. حتیٰ بعض حلقے یہ بھی کہتے ہیں کہ یہ فارمولا فلسطینیوں کے حق میں ہے. دو نقطے اس فارمولے کے میرے پیش نظر ہیں. ایک تو جو انہوں نے فلسطینی جو صہیونی آبادیوں کے بارے میں کہا ہے کہ صہیونی آبادیاں یہ اسرائیل کی ملکیت رہیں گی جو بن رہی ہیں ناجائز. ایک طرف تو امریکہ کہہ رہا ہے کہ یہ آبادیاں غیر قانونی ہیں، دوسری طرف یہ کہہ رہا ہے کہ سیٹلمنٹ یعنی جب معاہدہ ہو جائے گا تو یہ اسرائیل کی ملکیت رہیں گی. فلسطینی مہاجرین کے بارے میں جان کیری کے فارمولے میں کہا گیا ہے کہ جو مہاجرین ہیں یہ میزبان ملکوں میں رہیں گے، انہیں معمولی سا تاوان دیا جائے گا. یہ فارمولا جس کو بہت معتدل کہا جا رہا ہے، کیا رائے ہے آپ کی اس فارمولے کے بارے میں؟
خالی یہ واحد فارمولا نہیں ہے، اس سے پہلے جولائی میں جان کیری نے ایک اور معاہدہ بھی اسی قسم کا دیا تھا کہ ٹریڈ بڑھائی جائے فلسطین کے ساتھ، تاکہ اکنامیکلی جب یہ بہتر ہوں گے تو شاید اس ریٹیلیشن سے یہ اس سے باز رکھا جا سکتا ہے. لیکن بیسیکلی جب آپ اس فارمولے کی یا ان چیزوں کی بات کرتے ہیں، جب آپ اس ویسٹ میں آ کے آپ یہاں پہ اگر آپ جنرل پبلک سے لائک گفتگو کریں، دے ایون ڈونٹ نو اباؤٹ دس کہ 80% ایریا اسرائیل کے پاس ہے. وہ صرف یہ سمجھ رہے ہوتے ہیں کہ ٹھیک ہے اسرائیل مصر اور ان چند ایک اسلامی ملکوں کی ہی دعوت پہ یا ان کی انڈرسٹینڈنگ سے ایک کونے میں اگر آباد ہوئے اپنی عبادات کے لیے یا کچھ تو انہیں رہنے دیا جائے، جبکہ اصل حقیقت یہاں پہ کوئی میڈیا اس قسم کی بحث نہیں کرتا کہ کتنے پرسنٹ ایریا اس وقت اس کے پاس ہے. اور جیسے راشد صاحب بتا رہے تھے کہ جو ایک واحد ایک چھوٹی سی اسے آپ پٹی کہہ سکتے ہیں، ایریا کہہ سکتے ہیں، جو جارڈن کے ساتھ ان کا بارڈر ہے، وہ بھی کہا جا رہا ہے کہ مطلب ان کی ڈیمانڈ ہے اسرائیل کی کہ وہ بھی انڈر اور کنٹرول ہو. اس کا مطلب یہ ہے کہ ٹوٹلی انہیں ایکسکیوز کر کے ایک 5-10% ایریا میں انہیں ایز اے گیسٹ یہاں پہ رکھا جائے، اور جو نام نہاد گیسٹ یہاں پہ آئے ہیں باہر سے ان کو اس ملک کا وارث بنا دیا جائے، اور جو ایکچوئل سٹیزنز ہیں انہیں یہاں سے باہر دھکیل دیا جائے. اور ایک اور بات کہ اس کا بھی خرچہ ان سو کالڈ جو ہمارے مسلم لیڈرز ہیں جنہوں نے اپنی امپائرز بچانے کے لیے اس امریکہ کی ہر بات مان رہے ہیں ان کے ذمہ ڈال دیا ہے کہ آپ لوگوں کے ملک میں جو جو جہاں جہاں پر موجود ہے، چاہے انہیں آپ پاسپورٹس دیں، نیشنلٹیز دیں، جو بھی کریں، آپ ان کا بھی خرچہ اٹھانے کے لیے اس کے حق میں نہیں ہیں. بیسیکلی یہ جیسے راشد صاحب کہہ رہے تھے کہ یہ ایک آپ کہہ سکتے کہ ایک بے لگام گھوڑے کی حیثیت سے اسرائیل وہاں پر موجود ہے، جس نے یہ ٹھان لی ہے کہ میں نے ہر چیز روندنی ہے. اب خود اس بے لگام گھوڑے کی جو لگام ہے وہ کسی کے ہاتھ میں نہیں، کیونکہ آئی بے لگام. کبھی کبھی امریکہ اسے تھوڑی دیر کے لیے ہانک لیتا ہے یا یہ چیز شو کرنے کے لیے کہ یہ سیریس ہیں اس مسئلے میں. اور جیسے آپ محمود عباس کی بات کر رہے تھے، وہ بھی لک بزی ڈو نتھنگ کے فارمولے کے مطابق کبھی نہ کبھی ٹی وی میڈیا اس چیز پہ آ جاتے ہیں تاکہ اپنی فلسطینی قوم کو بتا سکیں کہ میں بھی بہت زیادہ کوشش کر رہا ہوں، میں بھی ہر فارمولے پہ عمل کر رہا ہوں. لیکن حالیہ آپ اسے نہیں کہہ سکتے کہ محمود عباس نے یہ چیز کرنٹلی جو سارے ایشوز ہوئے ہیں کہ محمود عباس نے اس چیز کو پہلے بریک کیا ہے. اس دفعہ بھی اسرائیلیوں نے اینڈ آف مارچ اپنے 8 مہینے پورے کر کے تھاؤزنڈز آف نیو ہاؤسز بلڈ کر کے، اور اب آ کے انہوں نے اینڈ ٹائم پہ اس چیز کا انکار کیا ہے کہ اب ہم آپ کے قیدی نہیں چھوڑیں گے جان بوجھ کر. جیسے میں نے پہلے بات کی تھی، ٹائم بائنگ ٹیکٹکس ہے، جب ٹائم قریب آتا
بہت
ہے
بہت شکریہ جناب
پہ یہ اپنی باتوں سے مکر جاتے ہیں.
بہت بہت شکریہ حمدانی صاحب. ہمارے پاس وقت بالکل نہیں رہ گیا، اور اسی کے ساتھ ہم راشد عہد اور راشد عباس صاحب آپ کے بھی شکر گزار ہیں. تینوں تجزیہ نگاروں کے خیالات آپ نے ملاحظہ فرمایا. بہرحال اس میں دو رائے نہیں کہ جیسا کہ راشد صاحب نے کہا ہے کہ مسئلہ فلسطین کا حل صرف مزاحمت ہے، اور صرف مزاحمت کے ذریعے فلسطینی عوام اپنا حق حاصل کر سکتے ہیں. اور اسی کے ساتھ اس نقطے کو بھی فراموش نہیں کرنا چاہیے، جیسا کہ حزب اللہ کے سربراہ حسن نصر اللہ نے ابھی اپنے حالیہ خطاب میں کہا ہے کہ مسئلہ فلسطین سے بڑا اسلامی دنیا کے لیے کوئی مسئلہ نہیں ہے. اسلامی دنیا کا اہم ترین مسئلہ مسئلہ فلسطین ہے، اور اسلامی دنیا کو یہ بات سمجھنی چاہیے. پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir. اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ. شکریہ.